मुक्ति को मार्ग,
मुक्ति को मार्ग ये तो उन बाबे की बाना सचार जीवन होने हूँ स्वर्ग मजाना स्वर्ग मजाना स्वर्ग मजाना।
मित्र प्रभु येशु ख्रीष्टको मधुर उच्च नाममा एकपल्ट तपाईँ सबैलाई मेरो जयमसी साथै यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। म आशा गर्दछु तपाईँ सबै परमेश्वरको वचन अध्ययनद्वारा धेरै धेरै आत्मिक रूपमा आशिषित भइरहनु भएको छ। हामीले तपाईँहरूबाट निरन्तर पत्रहरू पाइरहेका छौँ, धेरै खुसी लाग्यो र यसको निम्ति हामी तपाईँहरूलाई फेरि एकपल्ट धन्यवाद भन्न चाहन्छौँ। आशा गर्दछौ कि आउने दिनहरूमा पनि यसरी नै पत्रचार गर्न भन्नुहुने छैन। यदि कुनै प्रार्थनाका विषयहरू छन् भने हामीलाई पत्रद्वारा अवगत गराउनुहोस्, हामी निश्चय नै तपाईँहरूको निम्ति प्रार्थना गरिदिनेछौ। आउनुहोस् हामी छोटो प्रार्थना गरेर आजको वचन अध्ययनलाई आरम्भ गरौं। जीवित अनि सामर्थ्य बुबा, एकपल्ट हामी तपाईँको चरणमा बडो दिनता र नम्रताको साथ आउँदछौ, किनकि प्रभुजी तपाईँ महान प्रभु, आदर मान प्रशंसक योग्य प्रभु हुनुहुन्छ। हाम्रो जीवनमा गर्नुभएको उपकार करुणाको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। आत्मिक रूपमा हामीलाई आशिष दिनुभएको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ। प्रभुजी म प्रार्थना गर्न चाहन्छु हरेक मित्रहरूको निम्ति जो यस बेला विभिन्न समस्याको भुमरीमा भइरहेका छन्। मलाई थाहा छैन त प्रभु, केवल म तपाईँसँग बिन्ती गर्न सक्छु, आफ्नो अनुग्रह यिनीहरू प्रत्येकमाथि लगाउनुहोस्, आफ्नो शान्ति आनन्द सँगै दिनुहोस्। यो बाँकी समयलाई तपाईँको हातमा राख्छु, तपाईँ आफ्नो वचनद्वारा हामी हरेकलाई आशिषित्व ल्याउनुहोस् भन्दै यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र तपाईँहरूलाई थाहै छ कि यी दिनहरूमा हामी परमेश्वरको वचन अध्ययन हितोपदेशको पुस्तकहरूबाट गरिरहेका छौँ। आज हामी हितोपदेश 6:24-7:27 देख्नेछौँ। सबभन्दा पहिले देख्नेछौँ यौन पापहरू यानि सेक्स सिनहरूको विरुद्ध चेतावनी। अमित्र फेरि चेतावनी बिरानो स्त्री वेश्याको बारेमा छ। यसले जवान मानिसको जीवनलाई अरू कुनै कुराभन्दा धेरै नष्ट र बर्बाद गर्न सक्छ। सेक्स सिन यौन पापहरू व्यभिचारका पापहरू हाम्रा दिनमा सबभन्दा महान पापहरू हुन्। तिनीहरूको कारण जीवनहरू कति धेरै पूर्ण रूपमा बर्बाद भए नष्ट भए त्यसको कसैले गर्न सक्दैन। ओ आज ती कुराहरूको कारण कति धेरै विवाहहरू परिवारहरू सम्बन्धहरू टुटेका छन्, सम्बन्ध विच्छेद जस्ता दयनीय कुराहरू भइरहेका छन्। हितोपदेशले त्यसको बारेमा भन्ने धेरै कुरा छ। हितोपदेश 6:24-25 भन्दछ, खराब स्त्रीको लोभ्याउने जिब्रोबाट तलाई अलग राख्छ, तेरो मनमा त्यसको सुन्दरताको इच्छा नगर, अथवा त्यसको हेराइले तलाई नफसाओस्। यो कुराको ध्यान दिउँ कि जवान मानिस त्यसको सुन्दरताको आफ्नो मनमा इच्छा लालसा गर्नुहुँदैन। हामीले हितोपदेश 4:23 सिकेका थियौं, आफ्नो हृदयलाई सुरक्षित राख किनभने त्यो सारा जीवनको मूल हो। अनि यो कुराको पनि ध्यान दिउँ कि कसरी जवान मानिसलाई तिनको लोभ्याउने बोली तिनको सुन्दरता तिनको कड्के हेराइको विरुद्ध चेतावनी दिइएको छ। येशूले भन्नुभयो मत्ती 5:27-28 पदमा, तिमीहरूले सुनेकै छौ पुराना समयकाहरूलाई यो भनिएको थियो तिमीले व्यभिचार नगर, तर म तिमीहरूलाई भन्दछु जस कसैले कुनै स्त्रीलाई खराब इच्छाले हेर्दछ त्यसले अघि नै आफ्नो हृदयमा त्यससित व्यभिचार गरिसकेको हुन्छ। मित्र सारा पापपूर्ण विचारहरू मानव हृदयहरूमा सुरु हुन्छ। भनिएको छ, खराब स्त्रीको लोभ्याउने जिब्रोबाट तलाई अलग राख्दछ। तेरो मनमा त्यसको सुन्दरताको इच्छा नगर, अथवा त्यसको हेराइले तलाई नफसाओस्। आगे पद 26 भनिएको छ, किनकि वेश्यागमनको कारण मानिस रोटीको टुक्राको भिखारी हुन्छ र व्यभिचारिणीहरूले अनमोल जीवनको बर्बादी गर्नेछ। मित्र, यो कुराको हामी याद राखौं कि कति धेरै पुरुषहरू त्यसरी बर्बाद नष्ट भएको छ। अरू त के, धेरै सेवकहरू पनि यसद्वारा बर्बाद भएका छन्। यो कसरी र कहाँबाट सुरुवात हुन्छ? प्रभुले भन्नुहुन्छ कि यो हृदयमा सुरु हुन्छ। उहाँले हामीलाई बनाउनुभयो र उहाँले हामीलाई जान्नुहुन्छ। तेरो मनमा हृदयमा त्यसको सुन्दरताको इच्छा नगर, हामी त त्यो त्यहाँ नै सुरु हुन्छ। अहिले उसले केही प्रश्नहरू सोध्छन्। 27 पदमा भनिएको छ, आफ्नो लुगा नडाइकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्न सक्छ? आफ्नो लुगा नडराइकन के कुनै मानिसले आफ्नो छातीमा आगो राख्न सक्छ? अनि यस प्रश्नको उत्तर एकदम स्पष्ट छ। जलिरहेको भुङ्रोमा कुनै मानिस हिँड्यो भने कि त्यसको खुट्टा पोल्दैन र? निश्चय नै पोल्छ। यदि कुनै मानिसले व्यभिचार गर्छ भने उनी निर्दोष होइन, उसँग कति पनि बहाना छैन। अहिले उदाहरणको ध्यान दिनुहोस्। 30 पदमा भनिएको छ, 30 पदमा, जुन चोर भूखको कारण आफ्नो पेट भर्नको निम्ति चोरी गर्दा मानिसहरूले उसलाई घृणा गर्दैनन्। अमित्र, यदि भोकाएको कारण मानिसले चोर्छ भने हाम्रो सहानुभूति उस कहाँ जान्छ? त्यहाँ म रहेको स्थानमा एकजना मानिसलाई चोरी गर्दा गर्दै गिरफ्तार गरिएको थियो, अनि छानबिनमा यो कुरा पत्ता लगाइयो कि उनी अति नै धेरै गरिब विधुर थिए। उसको पत्नी केही समय पहिले पैसाको कमी, उपचार हुन नसकेकोले गर्दा अकालमै मरेकी थिइन्, किनकि उपचार गर्ने पैसा उसँग थिएन र साना 2-3 वर्षको र 1 वर्षको नानीहरू घरमा भोकै थिए। निकै दिनदेखि भोजन खान नपाएकोले गर्दा रोइरहेको थियो, जुनले गर्दा त्यस मानिसलाई केही खानेकुरा चोर्न विवश गरायो। त्यस्तो मुद्दामा तपाईँ उसलाई न्याय दण्ड गर्नुहुन्न, तपाईँ उसलाई सहायता गर्न चाहनुहुन्छ। तपाईँको सहानुभूति त्यस मानिस कहाँ जान्छ? प्राय मानिसहरूले त्यो चोरलाई तुच्छ ठानेन जब भूखको कारण आफ्नो पेट भर्न, आफ्नो बच्चाहरूको पेट भर्नको निम्ति चोरी गर्छ। अनि 31 पदमा भनिएको छ, औ त्यो पक्राउ पर्यो भने के त्यसले 7 गुणा बढी दिनु पर्दैन र? र त्यसको घरमा भएका सबै थोक त्यसले दिनु पर्दैन र? यदि त्यो पक्राउ पर्यो भने त्यसको क्षतिपूर्ति गर्नुपर्छ। कुनै पनि हालतमा, चाहे ऊ भएको कारण नै किन चोरी नगरेको हुन्। 32 पदमा भनिएको छ, त्यसरी नै व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो, त्यसो गरेर र आफूमाथि बर्बादी ल्याउँछ। अमित्र, फेरि म रहेको स्थानबाट उदाहरण दिन चाहन्छु। एकजना मानिस अर्को मानिसको घरको कोठामा गएर सिधै बन्दुकले त्यस मानिसलाई मारे। किन? जब त्यसको बारेमा कथा बाहिर आयो त यो कुरा थाहा भयो कि त्यो हत्या गर्ने मानिसको पारिवारिक जीवनलाई वा परिवारलाई पूर्ण रूपमा त्यस मानिसको, त्यस मारिएको व्यक्तिको अभिलाषा र प्रबल काम बास्नाद्वारा बर्बाद गरिएका थिए, जुनको यातना सहन नसकेको कारण उसले अन्तिम डरलाग्दो कदम चाल्यो। त्यो के हो भने त्यो दोषी मानिसलाई गोलीले उडाइदिए। अति नै दयनीय कुरा। भनिएको छ 32 पदमा, त्यसरी नै व्यभिचार गर्ने मानिस विवेकहीन मूर्ख हो, त्यसो गरेर आफूमाथि बर्बादी ल्याउँछ। अनि 33 पदमा भनिएको छ, त्यसले मुक्का र तिरस्कार बाहेक अरू केही पाउँदैन, त्यसको अपमान कहिले हट्दैन। मित्र, व्यभिचार गर्ने काम त्यो एक त्यस्तो कुरा हो जुनले जीवनभरि उसको जीवनमा धब्बा कलङ्क छोड्दछ। म एकजना स्त्रीको बारेमा जान्दछु जसको पति अर्को आइमाईसँग गलत सम्बन्ध कायम गरेर अनुचित रूपमा तिनको घरमा निकै दिन रहेथे। पछिबाट तिनको पतिले आफ्नो पापको पश्चाताप गरेर आफ्नो पहिलेको पत्नीका आए र आफ्नो पहिलेको पत्नीसँग क्षमा मागे अनि तिनले क्षमा पनि दिइन्। तर म त्यो परिवारलाई देख्छु किनकि म राम्ररी जान्दछु त्यो सुखी आनन्दित परिवार छैन, आपसमा विश्वास भरोसा छैन। मित्र, व्यभिचार एक दाग हो, एक कलङ्क हो जुनको तपाईँ कहिले मेट्न सक्नुहुन्न। यदि तपाईँ व्यभिचार गर्नुहुन्छ भने तपाईँसँग समझको कमी छ, विवेकको कमी छ। तपाईँ आफ्नो परिवारलाई बर्बाद गर्नुहुन्छ, तपाईँ आफ्नो जीवनलाई पनि बर्बाद गर्नुहुनेछ। आगे पद 34 र 35 पदमा भनिएको छ, किनभने लोग्नेको रिस ईर्ष्याले भरिएको हुन्छ, साठो लिने दिनमा त्यसले केही दया देखाउँदैन, त्यसले कहिले कुनै भर्ना ग्रहण गर्दैन, कतिकै घुसले पनि तैँले त्यसको क्षमा पाउँदैनस्। ओ मेरो मित्र, व्यभिचारबाट कस्तो दयनीय परिणाम प्रतिफल आउँछ। त्यसपछि 7 अध्यायतिर पनि लागौं। यो 7 अध्यायले 6 अध्यायको विषयलाई निरन्तर जारी राख्छ। यहाँ खास विषय चाहिँ गलत भ्रष्ट अनैतिकताको स्त्रीको बारेमा सावधान हो। हेतपदी 7 अध्याय 1-4 पदमा भनिएको छ, हे मेरो छोरो, मेरो वचन पालन गर, मेरो आज्ञा तेरो मनमा राखे छोड, त जीवित रहन चाहन्छस् भने मेरो आज्ञा पालन गर र मेरो अर्थीलाई तेरो आँखाको नानी जस्तै जोगाइराख, त्यसलाई तेरो औँलीमा औँठी जै लगाइराख, मनको पाटीमा ती लेखिराख, बुद्धिलाई तेरी बहिनी भन, समशक्तिलाई तेरो परम मित्रलाई झैं अभिवादन गर। अहिले यो कुरा भनेपछि उनी खास मामला मुद्दामा विषयमा आइरहेका छन्। तब तिनले तलाई वेश्याबाट र खराब स्त्रीको मोहित गराउने कुरादेखि जोगाइराख्नेछ। यो हामी पद 5 देख्छौ। उसले जीवनबाट नमुना उदाहरण लिन्छन्। अनि आगे पद 6-9 भनिएको छ, मैले मेरो घरको झ्यालबाट च्याएर हेरेँ, मैले आँखी झ्यालबाट तल हेरेँ, अब मैले के देखेँ भने सिधा सादा केटाहरूका बीचमा ठिटाहरूका बीचमा एउटा मूर्ख केटा रहेछ, गल्लीको कुनाबाट त्यो गइरहेको र त्यस स्त्रीको घरतिर आफ्नो पाइला बढाइरहेको मैले देखेँ। साँझमा जब दिन अस्ताउँदै जान्छ, रात अध्यारो हुँदै जान्छ, झट्टै एउटी स्त्री त्यसलाई भेट्न निस्कन्छे, वेश्याको वस्त्रमा आफ्नो सबै फसाउने चलाकी साथ। अमित्र, यो जवान मानिस गलत बाटोतिर आफ्नो कदम बढाइरहेको छन्। अनि 10-14 भनिएको छ, झट्टै एउटी स्त्री त्यसलाई भेट्न निस्कन्छ, वेश्याको वस्त्रमा आफ्नो सबै फसाउने चलाकी साथ। चञ्चली र अस्थिर एउटी स्त्री जो कहिले आफ्नो घरमा बस्न चाहदिनन्, कुना काप्चा हुँदो कहिले सडकहरूमा औ कहिले चोकहरूमा ढुकी बस्ने स्त्री, त्यसले नै उसलाई समाति र चुम्बन गरे, लाजै नमानी त्यसले उसलाई अनुरोध गरे, मैले एउटा बलिदान एउटा भेटी चढाउनु पर्ने थियो औ मैले आज आफ्नो भाकल पूरा गरे। मित्र, यो कुराको ध्यान दिनुहोस् कि त्यो व्यभिचारी स्त्री धार्मिक प्रवृत्तिकी छिन्। तिनले उसलाई यो विश्वास गर्नमा डोर्याउँछिन् कि तिनी परमेश्वरसँग सही छिन्। अनि 14 पदमा हामी देख्छौ, मैले एउटा बलिदान एउटा भेटी चढाउनु पर्ने थियो औ मैले आज आफ्नो भाकल पूरा गरे। आगे पद 15 भन्छन्, यसै कारण म तपाईँलाई भेट्न तपाईँलाई खोजेर भेटाउनलाई बाहिर निस्केको छु। अर्को शब्दमा मैले तिमीलाई पूरा मेरो जीवनभरि तलास गरिरहेको छु, यानि तिमी जस्ता मानिसलाई पूरा जीवन भरि खोजी गरिरहेको छु र अन्तिममा मैले तिमीलाई भेटाएँ। म यसमा धेरै खुसी छु। हेर्नुहोस् त कस्तो चिल्लो लगाउने कुरा छ। खराब भ्रष्ट स्त्रीको खास विशेषता यहाँ हामी देख्छौँ। अनि आगे 16-20 पदमा भनिएको छ, मैले मेरो ओछ्यानमा चादर लगाएकी छु, मिश्र देशको रङ बिरङ्गी मलमल ओछ्याएकी छु, मैले मेरो ओछ्यानमा मुर छर्केकी छु, मेरा लुगाहरूमा सुगन्धित अत्तर र सिन्कौलीको अत्तर छर्केको छु। आओ हामी विलासमा मन बहलाउँ, औ हामी रातभरि प्रेममा डुबाउँ, किनभने मेरा पति घरमा हुनुहुन्न, उहाँ त टाढा यात्रामा जानुभएको छ, उहाँले आफूसित रुपियाँको थैली लानुभएको छ, पूर्णिमासम्म उहाँ घरमा आउनुहुन्न। मित्र, त्यस व्याविचारी स्त्रीले उसलाई यो कुराको निश्चय दिलाउँछन् कि घरको पुरुष यानी तिनको पति घरमा छैनन्, बाहिर गएका छन् कुनै कामकाजको निम्ति र केही निश्चित दिनसम्म फर्कि आउनेछन्, ताकि निर्धक बिना डर आनन्द मोज मजा गर्न सकुन्। हेर्नुहोस् त यो कस्तो चाप्लुसी यस स्त्रीबाट आउँछ। अनि 21-23 पदमा हामी देख्छौँ, फकै फुस्लाइकन त्यसले उसलाई डोर्याएर लगे, लोभ्याउने कुराहरू गरेर त्यसले उसलाई फसाए, लाटो मूर्ख झैँ ऊ त्यसको पछि लाग्यो, कसै खानाको बाटोतिर लागेको गोरु झैँ, पासोतिर लागेको मृग झैँ, जालतिर बेही खनेर गएको चरा झैँ, काँडले त्यसको मर्ममा नछे डुन्जेल, आफ्नो ज्यान खतरामा हालेको उसले जान्दैन। मित्र, यहाँ हामी के देख्छौँ भने त्यस स्त्रीको सपना पूरा भएको छ। उसले त्यस मानिसलाई आफ्नो मोहमा आफ्नो आकर्षणमा ल्याइसकेको छ, लोभ्याउने कुराहरू गरेर फसाइसकेको छ। अनि 24-27 पदमा हामी देख्छौँ, तर अब हे मेरो छोरो मेरो कुरा सुन, तर अब हे मेरो छोरो मेरो कुरा सुन, मैले भनेको कुरालाई ध्यानसित सुन, तेरो मन त्यसको चालतिर फस्न नदे, त्यसको बाटोतिर बरार लिएर नजा, धेरैजनालाई त्यसले घाइते बनाएकी छ, त्यसको पन्जामा पर्नेहरू असङ्ख्य छन्, त्यसको घर पतालको ढोका हो जसको मृत्युका कोठाहरूतिर पुर्याउँछ। यो चेतावनीको अक्षरस लिनु पर्दछ र आज तपाईँ र मेरो निम्ति त्यहाँ आत्मिक लागु पनि छ। शास्त्रहरूले आत्मिक व्यभिचारको बारेमा भन्ने धेरै कुरा छ। परमेश्वरले त्यो आत्मिक व्यभिचार त्यस बेला भन्नुभयो जब उहाँका मानिसहरूले उहाँलाई छोडेर मूर्तिहरूको पछि लागे, यानि इसरायलीहरू, तिनीहरूलाई मूर्ति पूजाको पासोमा पारिए र तिनीहरू त्यसकै अधीनता मुनि ल्याइए, तिनीहरू जीवित र सत्य परमेश्वरबाट टाढा भौतारी गए, तिनीहरू उहाँका जोडिनुपर्ने थियो तर तिनीहरू उहाँबाट अलग भइ गए, तिनीहरू वास्तवमा वेश्यावृत्ति गरिरहेका थिए, त्यो आत्मिक व्यभिचार थियो, तिनीहरू उहाँप्रति अविश्वास योग्य र बेइमानदार भइरहेका थिए। हा मित्र, त्यो आत्मिक व्यभिचार थियो। आज त्यहाँ धेरै कलिसियाहरूको अवस्था त्यस अवस्थामा त्यस स्थितिमा छ। आज हामीसँग हाम्रा वरिपरि धेरै झुटा शिक्षाहरू छन्। कसै कसैले भन्छ, तपाईँले ख्रिस्टलाई पछ्याउन अब कति पनि आवश्यक छैन, जस्तो कि तिमी पछिरहेका छौ, तपाईँले उहाँलाई मात्र आफ्नो उद्धारकर्ताको रूपमा विश्वास भरोसा गर्न आवश्यक छैन, तपाईँले गर्नुपर्ने आवश्यक कुरा नै हाम्रो समूहमा हाम्रो झुन्डमा जोड्यो र केही निश्चित कामहरू गर्नुहोस्, केही आज्ञाहरू पालन गर्नुहोस्। मैले केही दिन पहिले गलातीहरूलाई पाउलद्वारा लेखिएको पत्रको शिक्षा दिइरहेको थिएँ। त्यस समयमा मैले बार बार यो कथन बनाए कि उद्धारको निम्ति परमेश्वरमा विश्वास भए कुनै कुराको आवश्यक छैन। मैले यो कुराको जोड दिए कि तपाईँले पूर्ण रूपमा येशु ख्रिस्टमा तपाईँको उद्धारकर्ताको रूपमा आश्रित हुनुपर्छ। मैले निकै पत्रहरू पाएँ, कोहीले चाहिँ अति नै खराब कुरूप पत्र लेखेथे, अनि कसै कसैले लेखेथे, तपाईँले भन्नुभयो कि मूसाको व्यवस्थाबाट हामी अलग हुनुपर्छ। मैले त्यस प्रकारको कुरा कति पनि भनिन। वास्तवमा मैले के भनेको थिएँ भने, व्यवस्थाले हामीलाई उद्धार गर्न सक्दैन, व्यवस्था कहिले पनि उद्धार गर्न दिइएको थिएन, व्यवस्था असल छ तर हामीमा नै केही कुरा गलत छ, गडबड छ। कारण हामी व्यवस्थाको पालन गर्न सक्दैनौँ। त्यसकारण केवल ख्रीष्टले मात्र उद्धार गर्न सक्नुहुन्छ। जब हामी हाम्रा आफ्ना प्रयत्नहरूबाट, आफ्ना कामहरूबाट फर्केर उहाँ कहाँ फर्कन्छौँ, हामी उद्धार पाउन सक्छौँ। त्यसपछि कसै कसैले मलाई लेखेर बताए कि मेरो शिक्षा बिल्कुल गलत थियो। तिमीले भन्नुपर्ने थियो कि निश्चित तरिकामा बप्तिस्मा हुन आवश्यक छ। अरूले भने तिमीले आफ्ना श्रोताहरूलाई भन्नुपर्ने थियो कि खास निश्चित झुन्डमा जोडिन आवश्यक छ। अरूले भने मैले यो सिकाउनु पर्ने थियो कि हामी सबैले व्यवस्थाको पालन गर्नुपर्छ। अरू त के कुनै व्यक्ति ख्रीष्टमा विश्वास गरे तापनि उसले अझै व्यवस्थाको पालन गर्नुपर्छ। मित्र, म यो कुरा भन्दै उत्तर तिनीहरूलाई दिउँ। विश्वासीहरू ख्रीष्ट कहाँ जोडिएका छन्? ख्रीष्टले भन्नुभएको छ कि यदि हामी उहाँलाई प्रेम गर्छौँ भने हामीले उहाँका आज्ञाहरू पालन गर्नुपर्छ। अनि उहाँका आज्ञाहरू कठिनका छैनन्। हामीले एक आपसमा प्रेम गर्नुपर्छ। हामी पवित्र आत्माले भरिनुपर्छ। हामीले संसारमा साक्षी दिनुपर्छ। तिनै आज उहाँका आज्ञाहरू हुन् आफ्ना सन्तानहरूलाई। हामी जीवित ख्रीष्टका जोडिएका छौँ। हामी उच्च स्तरमा रहेका छौँ। आत्माका फल हाम्रा जीवनहरू र जीवनहरूमा जाहेर हुनुपर्छ। आज त्यहाँ धेरै वचनले फुस्ल्याउने झुटा शिक्षाहरू छन्, जो त्यो बाटोको व्याविचारिणी स्त्री जस्तै छन्। त्यसले मिठो वचनले मानिसहरूलाई फकाई फुसलाई आफूतिर डोर्याइ लाँदछ, खिची लाँदछ, र धेरै मानिसहरूलाई आफू कहाँ बोलाइरहेका छन् र तिनीहरूलाई आफ्नो शिकार बनाइरहेका छन्। तिनीहरू आज व्यस्त छन् आफ्नो काममा। त्यो तपाईँको घरमा आएर धोका ढकढकाएर ट्र्याक्सहरू पत्र पत्रिकाहरू दिन्छ। त्यसले तपाईँलाई जहीँ कहीँ पनि भेट्दछ। त्यो एक प्रकारको व्यस्या हो। त्यसले तपाईँलाई ख्रीष्टबाट टाढा लान चाहन्छ। ओ मित्र, त्यो आत्मिक व्यस्या आज तपाईँको वरिपरि छ, तपाईँको नजिक छ, तपाईँको सहरमा छ, तपाईँको समाजमा छ। अरू त के, त्यो तपाईँ कहाँ रेडियो र टिभी कार्यक्रमको माध्यमद्वारा पनि आउँछ र तपाईँलाई फुस्ल्याउन कोसिस गर्दछ, फकाउन कोसिस गर्दछ। हामीलाई भनिएको छ त्यसलाई पछ्याउनु कसै खानाको बाटोतिर मारिनलाई लगेको गोरु चाहिँ हो। यो मूर्ख विनाशमा गएको जस्तै हो। मित्र, मेरो विचारमा यहाँ हामीसँग झुटा शिक्षा कल्टको उक्तम तस्विर छ। वेश्या जस्तै तिनीहरू बाह्य दृष्टिमा अति नै आकर्षक लोभ्याउने हुन्छन्, तर आखिरमा त्यसले वास्तवमा मानिसलाई बर्बाद गर्दछ र उसलाई नर्कमा पठाउँछ, येशु ख्रीष्टबाट अलग गरेर, जो हाम्रा जीवनका आत्माको प्रेमी हुनुहुन्छ।
जगतको भाइ बहिनी येशूले तिमीलाई डाक्दैछन्। आऊ जगतको भाइ बहिनी येशूले तिमीलाई डाक्दैछन्। जगतमा तिम्रो घरै छैन, जगतमा तिम्रो घरै छैन, जगतमा तिम्रो मान पनि छैन, जगतमा तिम्रो मान पनि छैन। राज तिमीलाई दिनको लागि, राज तिमीलाई दिनको लागि येशूले भाई बहिनी येशूले तिमीलाई जाँदै। जगतमा तिमी धर्म खोज्छौ, जगतमा तिमी भूमि हिँड्छौ, जगतमा तिमी भूमि हिँड्छौ, जीवन मुक्ति दिनको लागि, जीवन मुक्ति दिनको लागि येशूले तिमीलाई दाग्दैछन्। आऊ जगतको भाई बहिनी, येशूले तिमीलाई दाग्दैछन्।
आदरणीय श्रोता, हामी तपाईँको पत्रको बाटो हेरेका छौँ, साथै यस कार्यक्रममा बजाइएको कुनै गीत सुन्न चाहनुहुन्छ भने आज नै हामीलाई गीतको बोल सहित लेखी पठाउनुहोस्। हामी तपाईँको नाम सहित सुनाइदिनेछौँ। त हाम्रो ठेगाना हो कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 3-2 भुटवल, रूपन्देही, लुम्बिनी, नेपाल। अनि भारतमा कार्यक्रम मुक्तिको मार्ग, पोस्ट बक्स नम्बर 8-7 सिलगढी 7-3-4-4-0-1। साथै तपाईँले हामीलाई इमेलद्वारा पनि पत्र पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepaliTTV@twr.in।
दाजु भाइ आउ, दिदी बहिनी आउ, दाजु भाइ आउ, दिदी बहिनी आएर यीशुमा विश्वास गर, आएर यीशुमा विश्वास गर, सबै पा